नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 वैशाख 8 गते बिहिबार, वैशाख कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार अप्रेल 21 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज पनि काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले स्थानीय तहको निर्वाचनको प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। महानगर र उपमहानगरमा गठबन्धन दलको साझा उम्मेद्वार हुने भएका छन्। 36 लाख नयाँ मतदाता थपिएका छन्। पुरानै ढर्राका नेता भने निर्वाचनमा लड्दैछन्। यो प्रसंगले पनि स्थान पाएको छ, कान्तिपुरले मुख्य खबरका रूपमा छापेको छ। गठबन्धनको सहमति कार्यान्वयन कति सहज, नयाँ पत्रिकाको मुख्य खबरको शीर्षक हो। असन्तुष्टिका बीच गठबन्धनमा भागभण्डा भएको छ, नागरिकले अग्रपृष्ठमा छापेको छ। राजस्व न्यायाधिकरणमै 8 अर्बको चलखेल भएको छ, यो खबर राजधानी दैनिकमा छ। एसी परीक्षा शुक्रबारबाट शुरू हुने भएको छ, नेपाल समाचार पत्रले मुख्य खबरका रूपमा छापेको छ। कार्यक्रमको शुरूमा हामीले लिएका छौं 36 लाख नयाँ मतदाता, पुरानै ढर्राका नेता, कान्तिपुरको मुख्य खबर हो यो। वैशाख 30 मा हुने स्थानीय निर्वाचनमा 36,59,279 नयाँ मतदाताले भाग लिनेछन्। 5 वर्षमा थपिएका नयाँ मतदाताको संख्या, गत संसदीय निर्वाचनमा पहिलो दल एमाले पाएको मत 5 लाख बढ़ी हो। नयाँ मतदाता मध्ये केही पहिल्यै उमेर पुगेर पनि नाम छूट भएका थिए भने धेरै जसो भर्खर 18 वर्ष पुगेका छन्। अघिल्लो संसदीय निर्वाचनमा एमाले समानुपातिकतर्फ 31,73,494 मत पाएको थियो, त्योभन्दा 45,105 मत कम पाएर कांग्रेस दोस्रो भएको थियो। उसले 31,28,389 मत पाएको थियो। तेस्रो दल माओवादीका पक्षमा 13,03,721 मत खसेको थियो। थपिएका मतदाता सबैभन्दा बढ़ी लुम्बिनीमा छन्। 5 वर्षमा लुम्बिनीमा 7,57,943 मतदाता थपिएका छन्। अघिल्लो स्थानीय तहमा 24,61,514 मतदाता रहेको यो प्रदेशमा यसपालि 32,19,457 मतदाता दर्ता भएका छन्। मतदाता थपिने दोस्रो नम्बरमा छ मधेश, त्यहाँ 6,66,220 जना थपिएर कुल मतदाता संख्या 33,31,170 पुगेको छ। यसअघिको निर्वाचनमा मधेसमा 26,64,950 मतदाता थिए। प्रदेश एकमा 6,62,896 मतदाता थपिएका छन्। यो प्रदेशमा अब 33,47,384 मतदाता सूचीकृत भएका छन्। प्रदेशमा 74 को निर्वाचनमा 26,04,408 मतदाता थिए। सबैभन्दा बढ़ी मतदाता रहेको बागमती प्रदेशमा नयाँ मतदाता भने 6,53,136 मात्र छन्। अघिल्लो निर्वाचनमा 27,59,733 मतदाता रहेकोमा यसपालि 34,12,869 पुगेका छन्। संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल एमाले समानुपातिकतर्फ 31,73,000 मत पाएको थियो। यसपालि त्योभन्दा 5 लाख बढ़ी अर्थात 36,59,000 नयाँ मतदाता थपिएका छन्। युवाको मन जितेर मत तान्ने प्रतिस्पर्धा गर्नुको सट्टा प्रमुख दलका शीर्ष नेता आफ्नै कुण्ठा र प्रतिशोधमा लागेका छन्, कान्तिपुरले मुख्य खबर बनाएको छ। सहकार्यको लामो अभ्यासपछि सत्ता साझेदार 5 राजनैतिक दल महानगरपालिका र उपमहानगरपालिकाहरूमा चुनावी तालमेलको औपचारिक निर्णयमा पुगेका छन्, सबै पत्र पत्रिकाले खबर बनाएको छ। गोर्खापत्रले महानगर र उपमहानगरमा साझा गठबन्धनको साझा उम्मेद्वार शीर्षक दिँदै अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गत साताबाट भएको गहन छलफलपछि बुधबार महानगर र उपमहानगरमा चुनावी तालमेलका लागि सीट बाँडफाँडको विषयमा 5 दलबीच सहमति भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीच चुनावमा साझा उम्मेद्वार तय गरेर जाने सहमति भएको बताउनुभयो। असन्तुष्टिबीच गठबन्धनमा भागबण्डा, यता नागरिकले यही प्रसंगलाई मुख्य खबर बनाएको छ। सत्तारूढ़ पाँच राजनैतिक दलले छ महानगरपालिका र एघार उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख गरी 34 पदमा भागबण्डा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा भागबण्डा सहित चुनावी तालमेलका लागि सहमति गरेको हो। सरकारको नेतृत्व गर्दै आएको नेपाली कंग्रेसभित्र स्थानीय तहको निर्वाचन तालमेल गर्ने विषयमा असन्तुष्टि बढ़दै गए पनि शीर्ष नेताहरूबीच प्रमुख र उपप्रमुखको भागवण्डामा सहमति कायम गरेका हुन्। बाँकी स्थानीय तहमा पनि सत्ता गठबन्धनभित्र रहेका दलहरूबीच चुनावी तालमेल गर्ने सहमति गरेका उनीहरू प्रदेश र जिल्ला तहका संयन्त्र मार्फत भागवण्डाको अन्तिम कसरतमा जुटेका छन्। कुनै स्थानीय तहमा गठबन्धनका दलहरूबीच सहमति जुट्न नसके मित्रवत प्रतिस्पर्धा गर्ने सहमति सत्ता गठबन्धनमा रहेका नेपाली कंग्रेस, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी नेकपा, एस जनता समाजवादी पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टीले गरेका छन्। सोही अनुसार तल्ला तहका निकायहरू तालमेलको गृह कार्यमा जुटिरहेका बेला शीर्ष नेताहरू महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख कस कसको भागमा पर्ने भनेर सहमतिमा पुगेका हुन्। शीर्ष नेताहरूबीच भएको सहमति अनुसार सरकारको नेतृत्व गरेको कांग्रेसले 3 महानगर र 7 उपमहानगरपालिकाको प्रमुखसहित 17 पद लिएको छ। कांग्रेसको भागमा महानगरमा 3 र उपमहानगरमा 4 उपप्रमुख परेका छन्। कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका प्रमुख र भरतपुर, पोखरा, वीरगंजको उपप्रमुख पाउने भएको छ। 2074 सालको निर्वाचनमा ललितपुर र विराटनगरको प्रमुखमा जीत निकालेको कांग्रेसले पोखरा बाहेका सबै महानगरपालिकाको उपप्रमुख जितेको थियो, तर सत्ता गठबन्धनमा रहेका दलहरूसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्दा उसले यसअघि जितेका काठमाडौँ, ललितपुर र विराटनगरको उपप्रमुख छोडेको छ। त्यस्तै कांग्रेसले 11 मध्ये 7 उपमहानगरपालिकाको भाग पाएको कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगंज र धनगढ़ीमा प्रमुखमा उम्मेद्वारी दिने भएको छ। त्यसका साथै जितपुर, सिमारा, गोराही, हेटौँडा र जनकपुरको उपप्रमुख भाग परेको छ। नागरिकले अग्रपृष्ठमा छापेको छ, पोखरा महानगरपालिकाको मेयर पदका लागि साझा उम्मेद्वार नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी नेकपा यसलाई दिएपछि नेपाली कंग्रेसका असन्तुष्ट कार्यकर्ताले कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। सत्तारूढ़ गठबन्धनको मंगलबार बसेको बैठकले पोखरा महानगरपालिकाको मेयर पद नेकपा यसलाई दिने निर्णय गरेको थियो। सोही निर्णयको विरोधमा नेपाली कंग्रेसका असन्तुष्ट समूहले पोखराको चिफले ढुंगामा रहेको पार्टी कार्यालयमा बुधबार तालाबन्दी गरेका छन्। नागरिक दैनिकले छापेको छ, सत्तारूढ़ पाँच राजनैतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागवण्डा गरेसँगै सबै ध्यान काठमाडौँ र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेद्वार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेद्वार छनौट गरेका छैनन्। प्रमुख प्रतिपक्षी एमाले माताहतका कमिटिबाट काठमाडौँ सहित 6 महानगरपालिका र 11 महानगरपालिकाका लागि उम्मेद्वार सिफारिश भइसकेका छन्। भरतपुर, ललितपुर र वीरगंज महानगरपालिकाका लागि भने एकल उम्मेद्वार छनौट गरी सिफारिश गरिएको छ। सिफारिश उम्मेद्वारलाई केन्द्रले अनुमोदन गर्न बाँकी छ। घोषणापत्र निर्माणमा लागेको एमाले मूल नेतृत्वले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सकेसम्म विवादरहित उम्मेद्वार छनौट गर्ने तयारी गरेको छ। उसले विगतको मत परिणाम र प्रतिस्पर्धी कंग्रेस वा गठबन्धनका सम्भावित उम्मेद्वारलाई हेरेर मात्रै आफ्ना उम्मेद्वार तोक्नेछ। एमाले अन्य स्थानीय तहमा पनि उम्मेद्वारको सूची बनाइसकेको छ। एमाले काठमाडौँ महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्दर, वर्तमान मेयर विद्यासुन्दर साके, पूर्व मेयर केशव स्थापित, निर्मला देउला र इन्दिरा पन्तलाई सिफारिश गरेको छ। त्यसै गरी उपमेयरमा सांसद रत्ना गुरूङ, पेम्बा लामा, मीना काफले सिफारिश भएका छन्। एमाले विगतको मत परिणाम र प्रतिस्पर्धी कांग्रेस वा गठबन्धनका सम्भावित उम्मेद्वारलाई हेरेर मात्रै आफ्ना उम्मेद्वार तोक्नेछ। काठमाडौँ र पोखरामा को होला? नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। यता गठबन्धनको सहमति कार्यान्वयन कति सहज, नयाँ पत्रिका अगाडि लेख्छ। महानगर र उपमहानगरपालिकाका महानगरका मेयर उपमेयरमा बाँडफाँड टुङ्ग्याए पनि पाँच दलीय सत्ता गठबन्धनलाई आफू अनुकूलको नतिजा निकाल्न अझै चुनौती छ। कांग्रेसभित्रको अन्तर्कलह सहमति कार्यान्वयनमा मुख्य चुनौती छ। गठबन्धनका अन्य सहयात्री दललाई पनि आन्तरिक असन्तुष्टिको सम्बोधन गर्न सहज छैन। यद्यपि नेताहरूले सहमतिप्रति प्रतिबद्ध भएर अपेक्षाकृत नतिजा हासिल गर्ने दावी गरेका छन्। सहमति पालना गर्दै कार्यान्वयन अगाडि बढ्छ, त्यो चुनौती हुँदै होइन। हरेक पार्टीको उम्मेद्वारको आफ्नै चुनाव चिन्ह छ। एउटा पार्टीका उम्मेद्वारले अर्को पार्टीका उम्मेद्वारलाई अर्को चुनाव चिन्हमा मतदान गर्नुपर्नेसम्म हुन्छ। यसबेला मत बदर हुने खतरा रहन्छ। यसबारे शिक्षा दीक्षा दिने चुनौती भने रहेको छ, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको छ। हामीले महानगर र उपमहानगरमा सीट बाँडफाँड सकेका छौं। भर्खर निर्णय भएकाले अगाडिको चुनौतीको आकलन वस्तुगत रूपमा भइहालेको छैन। सहमति कार्यान्वयनका लागि सबै दलले आफ्नो तल्ला तहमा निर्देशन पठाउनुहुन्छ। आएका चुनौती हामी सबै मिलेर व्यवस्थापन गर्छौं, नेपाली कंग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा रहेका दलहरूबीच सहमति जुटिसकेको छ, सबैले आफ्नो दलमा निर्णय कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ, सहमति भएपछि चुनौती नै नहुने भन्ने होइन, आएका चुनौती सामना गर्दै अघि बढ़ने हो, सम्झौताप्रति सबै प्रतिबद्ध हुनुपर्छ, हाम्रो पार्टी प्रतिबद्ध छ, ठूला प्रकारका चुनौती छैनन्, उपेन्द्र यादवले बताउनु भएको छ। पाँच दलभित्र देखिएका सबै खाले असन्तुष्टि सम्बन्धित दलले व्यवस्थापन गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनु भएको छ। कार्यकर्ता र जनतालाई प्रतिगमन विरूद्ध, लोकतन्त्र र संविधान मास्ने शक्तिका विरूद्ध हो भनेर गठबन्धनको औचित्य पुष्टि गर्छौं। प्रतिगमन विरूद्धको गठबन्धन भएकाले सबै पार्टीले केही न केही त्याग गर्नैपर्छ भन्ने कार्यकर्तालाई बुझाउँछौं, उहाँले बताउनु भएको छ। दिनरातको कसरतपछि महानगर उपमहानगरमा कुरा मिलेको छ, कार्यान्वयन गरेर जान सहज छैन, यसमा नैतिकता नै सबैभन्दा महत्वपूर्ण हुन्छ। राजनीतिमा नैतिकता र इमान्दारीताको खडेरी छ, प्रयोग र सहकार्य कसरी अगाडि बढ्छ हेर्नुपर्छ। अहिलेको समयमा शक्ति र सत्ताका लागि पार्टी परिवर्तनको लहरो पनि चलिरहेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भएको छ, गठबन्धनको सहमति कार्यान्वयन कति सहज नयाँ पत्रिकाले छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन केही विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भनौ, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। सम्बन्धित पालिका क्षेत्रभित्र ठेक्कापट्टा व्यवसायमा संलग्न भएका व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न नपाउने भएका छन्। यो प्रसंगलाई आजका पत्र पत्रिकाले खबर बनाएको छ। ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेद्वार बन्न पाउने शीर्षकमा कान्तिपुर अगाडि लेख्छ। निर्वाचन आयोगको आचार संहितामा स्थानीय तहमा उम्मेद्वार बन्ने व्यक्तिले मनोनयन दर्ता अघि कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको सो घोषणा गर्नुपर्ने अनिवार्य गरेपछि त्यस विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सम्बन्धित पालिका क्षेत्रमा ठेक्कापट्टा गर्नेले मात्र उम्मेद्वार हुन नपाउने आदेश दिएको हो। सर्वोच्चले सम्बन्धित स्थानीय तह बाहेक अन्यत्र ठेक्कापट्टामा संलग्न भएको व्यक्तिलाई उम्मेद्वार हुनबाट नरोक्न आयोगलाई आदेश दिएको छ। न्यायाधीश नकुल सुविधिको एकल इजलासले आयोगले जारी गरेको आचार संहितालाई व्याख्या गर्दै यस्तो आदेश दिएको हो। कान्तिपुरले अग्रपृष्ठमा छापेको छ, ठेक्कादारलाई उम्मेद्वार हुनबाट नरोक्न सर्वोच्च। राजधानीले पनि यो प्रसंगलाई अग्रपृष्ठमै छापेको छ। अब अर्को प्रसंग, एसई परीक्षा शुक्रबारबाट शुरू हुने भएको छ। नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर बनाएको छ। माध्यमिक शिक्षा परीक्षा एसई 2078 भोलि शुक्रबारबाट शुरू हुने भएको छ। यो वर्ष 2007 परीक्षा केन्द्रमा 514,977 विद्यार्थी सहभागी हुँदैछन्। एसई दिने छात्राको संख्या छात्रको भन्दा 871 बढ़ी छ। कुल परीक्षार्थी मध्ये छात्राको संख्या 2,57,924 छ भने छात्रको संख्या 2,57,053 रहेको छ। त्यस्तै परीक्षामा प्राविधिक समूहमा 42 विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या 14,564 छ। ग्रेड वृद्धि परीक्षामा 11,414 परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले अर्जुन रायमाझीले करिब 11,615 विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको र तीमध्ये 299 प्राविधिक धारका विद्यालय रहेको जानकारी दिनुभएको छ। नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। अब आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। अर्थतन्त्रको दिशा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा गोर्खापत्रले सम्पादकीय छापेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्र श्रीलंकाको पछिल्लो आर्थिक स्थितिले यस क्षेत्रका धेरै राष्ट्रलाई झस्काएको छ। भावी आर्थिक संकटको अवस्थाबाट मुक्ति पाउन विभिन्न उपाय अवलम्बन गरेको पनि छन्। अधिकांश उपभोग्य वस्तुको आयात गर्नुपर्ने हुँदा देशको ढुकुटीमा पर्याप्त मात्रामा विदेशी मुद्राको संचिति अर्थतन्त्रका लागि उपयुक्त मानिन्छ। विदेशी मुद्रा पर्याप्त हुँदा आवश्यक वस्तु वा सेवाको आयात गर्न समस्या पर्दैन। अन्य विभिन्न कारणसँगै रूस र युक्रेन बीचको द्वन्द्वले अन्तर्राष्ट्रिय क्षेत्रमा महँगी बढ़ेको छ। महँगी समेतले बढ़दो आयातसँगै नेपाल जस्ता मुलुकलाई विदेशी मुद्राको संचितमा प्रतिकूल प्रभाव पर्नु स्वाभाविक है हो। यस्तो कोविड संक्रमणको गति न्यून भए लगत्तै वृद्धि भएको आर्थिक गतिविधिका कारण चलायमान भएको अर्थतन्त्रले गर्दा पनि माग बढ़ेर आयातमा चाप परेको छ। यी सबै कारणले विदेशी मुद्रा संचितमा चाप परेको वास्तविकता नेपालले भोगिरहनु परेको हो। अहिलेको अवस्थामा विश्वका विकसित तथा धनी मुलुकहरूको समेत अर्थतन्त्र सही दिशामा लैजान निकै असजिलो स्थितिको सामना गरिरहनु परेको विश्वव्यापी यथार्थ हो। सरकारद्वारा अवलम्बन गरिने विभिन्न कदमका अतिरिक्त पछिल्लो समयमा विप्रेषण आप्रवाहमा देखिएको सुधार, बाह्य पर्यटक आगमनमा वृद्धिका साथै बाह्य लगानीमा देखिएको वृद्धिले पनि नेपाली अर्थतन्त्रलाई सही एवं सन्तुलित दिशा दिन सक्छ। अर्थमन्त्री जनार्दन शर्माका विचार जस्तै यी तथ्यहरूका सकारात्मक परिणाम 3-4 महिनापछि नेपाली अर्थतन्त्रमा देखिने अपेक्षा गर्न सकिन्छ। यो सम्पादकीय गोर्खापत्रले छापेको हो। दोषीलाई उन्मुक्ति नदेऊ मोरङको लेटाङ घटनाको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीयमा छापेको छ। शहरी नदीहरूको पुनर्जीवनको तृष्णा शीर्षक दिँदै शहर बजारमा रहेका नदीहरूको सफाईमा जोड़ दिँदै कान्तिपुरले सम्पादकीय छापेको छ भने अर्थमन्त्री जनार्दन शर्माको प्रसंगलाई नागरिक दैनिकले सम्पादकीयमा उल्लेख गरेको छ। सम्पादकीयपछि अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै बुधबारबाट काममा फर्कनु भएको छ। काममा फर्किए लगत्तै उहाँले भन्नुभयो गवर्नर र अर्थमन्त्री व्यक्तिगत भन्दा पनि संस्था हो, यसर्थ व्यक्तिगत रिसिभी तथा पूर्वाग्रह दुराग्रह राखेर काम गरिँदैन। मन्त्री परिषदले गत 24 चैतमा निर्णय गर्दै गवर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेको थियो। गवर्नर अधिकारीले आइतबार दायर गर्नुभएको रिटमाथि मंगलबार सुनवाई गर्दै सर्वोच्च अदालतले निलम्बन फुकुवा गरेको थियो। सर्वोच्च अदालतले नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारी विरूद्धको निर्णय 13 वैशाखमा छलफल गर्ने भन्दै त्यति बेलासम्म गवर्नर निलम्बन नहुने निर्णय दिएको थियो। सर्वोच्च अदालतले राष्ट्र ब्याङ्कको स्वायत्तताको पक्षमा निर्णय दिएको भन्दै उहाँ बुधबार काममा फर्कनु भएको हो। 25 चैतको राष्ट्र ब्याङ्कको कार्यक्रममा गवर्नरलाई गाली गर्दै फर्कनुभएका अर्थमन्त्री जनार्दन शर्माले 24 चैतको मन्त्री परिषद निर्णय भन्दै छानबिनका लागि 25 गते अधिकारीलाई निलम्बन गर्नुभएको थियो। काममा फर्किए गवर्नर अधिकारी पूर्वाग्रह नराखी काम गर्नेछु, राजधानीले अग्रपृष्ठमा छापेको छ। राजस्व परामर्श समितिले आयकरको सीमा स्ल्याब बढ़ाउने सुझावसहित प्रतिवेदन तयार पारेको छ। यो खबर कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। आगामी आर्थिक वर्ष 2079-80 बजेटका लागि सुझाव संकलन गरिरहेको समितिले आयकरको स्याब बढ़ाउने गरी प्रतिवेदन तयार पारेको हो। विभिन्न व्यवसायी तथा कर्मचारीहरूसँग भएको छलफलका क्रममा छिमेकी देशहरूको तुलनामा नेपालको स्याब कम भएको गुनासो आएसँगै समितिले सोही अनुरूप प्रतिवेदन अगाडि बढ़ाएको स्रोतको दावी छ। तर प्रतिवेदनले अन्तिम रूप पाइ नसकेकाले अहिले नै केही भनिहाल्ने अवस्था भने नभएको स्रोतले बताएको छ भन्दै कारोबार दैनिकले समाचार बनाएको छ। सरकारले इन्टरनेट सेवामा लगाउँदै आएको करको दर पुनरावलोकन गर्ने जनाएको छ। यो खबर कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छ। यसका लागि सरकारवाला निकायले उठाउँदै आएका मुद्दा र विद्यमान कानूनलाई समय अनुकूल बनाइने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनु भएको छ। यसलाई लिएर आफूहरू आशावादी बनेको इन्टरनेट सेवा प्रदायकहरूको भनाइ छ। वर्तमान सरकारले इन्टरनेटमा करको दर पुनरावलोकन गर्ने नीति लिएको छ। क्यान इन्फोटेक को 27 संस्करण उद्घाटनका अवसरमा बुधबार मन्त्री कार्कीले भन्नुभयो, क्यान महासंघ लगायत निजी क्षेत्रले उठाएका मुद्दा हाम्रो विगतको अनुभव, विगतमा हामीले तयार पारेका नीति तथा समय अनुरूप बदलिदो सोच अनुरूप यस क्षेत्रमा गुणात्मक विकास गर्ने नीति लिएका छौं। इन्टरनेट सेवा प्रदायकहरूले कर असाध्यै महँगो भएको गुनासो गर्दै आएका छन्, कान्तिपुरले छापेको छ। भैरवा र सिमारा विशेष आर्थिक क्षेत्र सेजमा 10 अर्ब लगानीका 24 नयाँ उद्योग खोल्ने भएका छन्। यो खबर नयाँ पत्रिकामा छ। 15 फागुनमा सेज प्राधिकरणले सूचना प्रकाशन गर्दै सिमारा र भैरवा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो। सिमाराका 68 मध्ये 25 प्लटमा 9 उद्योग स्थापनाको प्रस्ताव परेको छ। बाँकी 43 प्लटका लागि पनि प्रस्ताव आह्वान गरिएको सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो। यसअघि आह्वान गर्दा प्राप्त प्रस्ताव 25 प्लटका लागि मात्रै योग्य भए, बाँकी प्लट उद्योग स्थापनाका लागि धेरै उद्योगी तथा लगानीकर्ताहरूले चासो राख्नुभयो। उहाँले भन्नुभयो, त्यसैले हामीले बाँकी प्लटका लागि प्रस्ताव माग गरेका हौं। भैरवा र सिमारा सेजमा 10 अर्ब लगानीका 24 उद्योग खोल्दै नयाँ पत्रिकाले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।